आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाईँ सबैलाई मेरो नमस्कार अनि जय मसीह। मित्र, म तपाईँ सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँहरूका पत्रहरूको लागि, जुन हामी नियमित रूपमा प्राप्त गरिरहेका छौं।
हामीलाई धेरै खुशी लाग्छ जब हामी तपाईहरूबाट यस्ता सुन्दर पत्रहरू पाउने गर्छौ। हामीलाई यो महसुस हुन्छ कि वास्तवमा तपाईहरूले हामीलाई भुल्नुभएको रहेनछ र निरन्तर परमेश्वरको वचन पवित्र बाइबल अध्ययनमा भाग लिइरहनु भएको रहेछ अनि धेरै धेरै आत्मिक आशिषहरू प्राप्त गरिरहनु भएको रहेछ। मित्र, आशा गर्दछौ कि यसरी नै आउने दिनहरूमा पनि हाम्रो बीचको आत्मीय संगति बढ़िरहोस् बनिरहोस् र हामी प्रभुमा अगाडि बढ़न सकौं। प्रभु तपाई सबैलाई धेरै धेरै आशिष दिउन्। तपाईहरूको जीवनमा, तपाईहरूको अध्ययनमा, तपाईहरूको पेशामा, सम्पूर्ण क्षेत्रमा, अनि हामी तपाईहरूको निम्ति सधैँ नै प्रार्थना गरिरहेका छौं। त मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा मत्ती रचित सुसमाचारको एक अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। यस अध्यायको मुख्य विषय हो ख्रिष्ट येशुको वंशवाली र येशुको कन्याकुमारीबाटको जन्मको रिकर्ड। वंशवाली जुनले मतीको सुसमाचारको पुस्तकलाई र नयाँ नियमलाई खोल्दछ, आरम्भ गर्दछ, जुन धेरै क्षेत्रमा शास्त्रहरूमा अति नै महत्वपूर्ण प्रमाण हो। सम्पूर्ण बाइबल यसको सत्यतामा भर पर्दछ, आश्रित हुँदछ। तपाई यो कुराको थाहा पाउनुहुनेछ कि यससँग तीन भागहरू छन्, तीन विभाजनहरू छन्। पहिलो हो पद एकदेखि छ सम्म, अब्राहमबाट दाउदसम्मको वंशवाली, अनि दोस्रो पद सातदेखि एघार पद, यहाँ सुलेमानको समयदेखि बाबेलको बन्दुवा वा कैदसम्मको वंशवाली छ, अनि तेस्रो पद बाह्रदेखि सत्र पदसम्ममा बाबेलको बन्दुवा वा कैददेखि सिकर्मी युसुफसम्मको वंशवाली छ। उत्पत्तिको हाम्रो अध्ययनमा हामीले यो कुराको टिप्पण गर्यौं कि त्यो चाहिँ परिवारको पुस्तक थियो। त्यहाँ वंशवाली अति नै महत्वपूर्णको थियो र हामी तिनीहरूलाई जब यो नयाँ नियमको आरम्भ गर्छौं यहाँ त्यो देख्छौं। अहिले मैले यो कुराको स्वीकार गर्नै पर्छ कि पहिले त यो पुस्तक अति नै पट्यार लाग्दो, अति नै नरमाइलो जस्तो लाग्छ। तपाईँ कसैलाई यो नयाँ नियम दिनुहोस् र तिनीहरू यो वंशवाली उल्लेख गरिएको मतीको पुस्तकबाट देख्न आरम्भ गर्छन्, अध्ययन गर्न पढ्न आरम्भ गर्छन् भने मलाई विश्वास गर्नुहोस्, प्राय जसो तिनीहरू अरू कुराहरूमा अगाडि बढ्न चाहँदैनन्। एकजना साथीले मलाई भनिरहनु भएको थियो कि थुप्रै आर्मी जवानहरूलाई नयाँ नियम पढ्न दिए र जब यसको पढ्न आरम्भ गरे, शुरूदेखि तिनीहरूले यो वंशवालीको विवरण थाहा पाए, देखे र फल्ना फल्नाको छोरा, फल्ना फल्नाको नाति इत्यादि, तिनीहरूले त्यहाँबाट अगाडि पढ्न अध्ययन गर्न चाहेनन्। तिनीहरू यस्तो निष्कर्षमा आए कि यो पुस्तक तिनीहरूको निम्ति लेखिएको थिएन, यो कति पनि तिनीहरूको निम्ति उपयुक्त छैन, अनि तिनीहरूलाई पनि दोष लगाउनु सक्दैनौ। मेरो विचार के छ भने जब हामी यस्ता नयाँ मानिसहरूलाई यो पुस्तक वा नयाँ नियम दिन्छौ, तब हामीले आफ्नो दिमाग बुद्धि पनि प्रयोग गर्नुपर्छ। अधिकांश मानिसहरूले अरू तीन सुसमाचारको कुनैबाट, जस्तै मर्कुस, लुका र युहान्नाबाट आरम्भ गर्न सक्छन्। विशेष गरी मतीको पुस्तक भन्दा मर्कुसको पुस्तकबाट आरम्भ गर्दा उत्तम हुन्छ, तर यो वंशवालीको महत्वलाई घटिया वा अहमहत्वको वा महत्वविहीन गर्न चाहिँ हुँदैन। नयाँ नियमले यो वंशवालीको परिशुद्धतामाथि भर पर्दछ, किनभने यसले यो तथ्यको स्थापना गर्दछ कि येशु ख्रीष्ट अब्राहमको वंश र दाउदको वंशबाटको हुनुहुन्छ। दुवै अति नै महत्वपूर्ण छन्। अब्राहमको वंशले इसरायल राष्ट्रमा उहाँलाई राख्दछ भने दाउदको वंशले चाहिँ उहाँलाई सिंहासनमाथि राख्दछ। उहाँ राजकीय वंशमा हुनुहुन्छ। इसरायल राष्ट्रमा वंशवालीहरू अति नै महत्वपूर्ण कुराहरू थिए। यसद्वारा यो कुराको तय हुन्थ्यो कि कुनै व्यक्तिसँग त्यस विशेष वंशमा वैदिक दावा वा कानूनी अधिकार छ या छैन। उदाहरणको लागि, जब इसरायल बन्धुवाबाट कैदबाट फर्के, हामी एज्राको पुस्तकमा यी कुरा पाउँदछौ। एज्रा 2:62 यिनीहरूले वंशवालीको सूचीमा दर्ता गरिएको नाउँहरूमा आफ्ना आफ्ना नाउँ खोजे तर पाएनन्। तिनीहरू पुजारीगिरीको निम्ति अशुद्ध भए। एज्राको समयमा लेबी कुलहरूको दर्ता खाता जाँच गरेर झुट्टा दावा बनाउनेहरूलाई हटाउने सम्भव भयो। यो स्पष्ट छ कि यी वंशवालीहरू सरकारद्वारा रेकर्ड राखिन्दथे र आम मानिसहरूले देख्न सक्थे। मलाई यस्तो लाग्छ कि तिनीहरू मन्दिरमा राखिन्थे किनभने इसरायल धर्मतन्त्र राज्य थियो। यो वंशवाली प्रत्यक्ष रूपमा प्रदर्शनमा थियो र ईस्वी सम्वत 70 मन्दिर विध्वंस नभइन्जेलसम्म पब्लिक रेकर्ड अर्थात सार्वजनिक अभिलेखबाट त्यसलाई सार्न सकिन्थ्यो। येशूका शत्रुहरूले तिनलाई जाँच गर्न सके र सम्भवत थुप्रै जाँच पनि गरे। यो अति नै चाखलाग्दो र महत्वपूर्ण कुरा छ किनभने तिनीहरूले प्रभु येशूको हरेक चाललाई चुनौती दिए, प्रश्न सोधे, तर एउटा कुरा उहाँको वंशवालीको बारेमा कुनै प्रश्न तिनीहरूले उठाएनन्। कारण यो हुनुपर्छ कि तिनीहरूले यसलाई जाँच गरे र यो सत्य भएको भेटाए। यो अति नै महत्वपूर्णको छ किनभने यसले येशू प्रभुलाई अति नै अद्वितीय अवस्थामा राख्दछ। तपाईलाई यादै होला कि उहाँले युहन्ना 10:1-2 भन्नुभएको कुरा, भेडाहरूको सत्य गोठालो ठिक ढोकाबाट छिर्छ तर चोर चाहिँ अर्कै बाटोबाट वा अर्कै ढोकाबाट छिर्छ। अनि भेडाहरू चाहिँ इसरायल राष्ट्र हो। उहाँ बथानको खोरभित्र अरू कुनै खोरबाट वा प्वालबाट प्रवेश गर्नु भएन, उहाँ ढोकाबाट आउनुभयो। उहाँ दाउदको र अब्राहमको वंशमा जन्मनु भएको थियो। यही नै मती हाम्रो अगाडि प्रस्तुत गर्दछन्। उहाँ नै पुरानो नियममा उल्लेख गरिएको हरेक कुराको परिपूर्णता हुनुहुन्छ। त्यसकारण प्रभुका शत्रुहरूले उहाँको वंशवालीको सम्बन्धमा कहिले पनि कति पनि चुनौती दिन सकेनन्। उहाँलाई चुनौती दिन तिनीहरूले अरू कुनै बाटो हेर्नु पर्दथ्यो, कुनै अन्य उपायहरू विचार गर्नु पर्दथ्यो, अनि निश्चय नै तिनीहरूले त्यो गरे। अमित्र, त्यो चाहिँ युसुफपट्टिबाट येशु ख्रिष्टको वंशवाली हो। हामीसँग अर्को मरियमतर्फको वंशवाली पनि छ जब हामी लुकाको पुस्तकमा आउँछौ। आज हामी 1:16 देख्नेछौ। मती 1:16 यहाँ हामी देख्छौ अब्राहमदेखि दाउदसम्मको वंशवाली। मती 1:1 हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकारले लेखिएको छ, अब्राहमका पुत्र दाउदका पुत्र येशू ख्रिष्टका वंशवाली। पहिलो कुरा मती भन्दछन् अब्राहमको पुत्र। हजुर, येशु अब्राहमको पुत्र पनि हुनुहुन्छ भन्ने कुरा अति नै महत्वपूर्ण छ किनभने परमेश्वरले अब्राहमलाई भन्नुभयो, उत्पत्ति 22:18, तेरो सन्तानद्वारा सम्पूर्ण पृथ्वीका जातिहरू आशिषित हुनेछन्। अनि गलाती 3:16 पावल वर्णन गर्छन् कि त्यो सन्तान चाहिँ को हुन्। भन्छन्, अब अब्राहमलाई र उनका वंशलाई सो प्रतिज्ञाहरू बोलिएको हो। वंशहरूलाई भनी धेरै जनालाई भनेजै गरी होइन, तर एकै जनालाई, तेरो वंश जो ख्रिष्ट हुनुहुन्छ। यसकारण प्रभु येशू नै अब्राहमको पुत्र हुनुहुन्छ। दोस्रो कुरा भनिएको छ, दाउदको पुत्र। मतीले ख्रिष्टलाई दाउदको पुत्र किन भन्छन् भने यहुदी धर्मशास्त्र अर्थात पुरानो नियममा लेखेको भविष्यवाणी अनुसार यहुदीहरूका सबभन्दा प्रख्यात राजा दाउदको वंशबाट मसीह आउनु पर्ने थियो। यो कुरा हामी दोस्रो समुएल 7:11-14 भजन संग्रह 89:3-4 अनि भजन संग्रह 132:11 मर्कुश 10:47-48 देख्छौ। त्यसकारण ख्रीष्ट दाउद राजाको र यहुदी प्रथम पुर्खा अब्राहमको वंश हुनुहुन्छ भन्ने प्रमाण देखाउनलाई मतीले यी पदहरूमा ख्रीष्टको वंशवाली लेख्छन्। भन्छन् पद एकमा अब्राहमका पुत्र दाउदका पुत्र येशु ख्रीष्टको वंशवाली, अनि पद 2-6 भनिएको छ अब्राहमले इसाकलाई जन्माए, इसाकले याकूबलाई जन्माए, याकूबले यहुदा र उनका भाइहरूलाई जन्माए, यहुदाले तामारबाट पेरेज र जाडालाई जन्माए, पेरेजले हेस्रोनलाई जन्माए र हेस्रोनले आरामलाई जन्माए, आरामले अभिनादाबलाई जन्माए, अभिनादाबले नासोनलाई जन्माए र नासोनले सलमोनलाई जन्माए, सलमोनले राहाबबाट बोवजलाई जन्माए, बोजले रुदबाट ओबेदलाई जन्माए, ओबेदले यसीलाई जन्माए औ यसीले दाउद राजालाई जन्माए। मित्र, यस वंशवालीमा हामी ध्यानपूर्वक हेर्छौं भने यो केवल चाखलाग्दो मात्र छैन तर अति नै आनन्दित कुरा छ। चार नामहरू हामी ख्रीष्टको वंशवालीमा पाउँछौ। पहिलो कुरा, तिनीहरू स्त्रीहरूको नाम। दोस्रो कुरा, तिनीहरू अन्य जातिहरू। तपाईलाई थाहै छ कि परमेश्वर व्यवस्थामा भन्नुभयो उहाँका जनहरूले अन्य जातिहरूसँग विवाह गर्न बिल्कुलै मनाइ छ, निषेध छ। अब्राहमलाई आफ्नो छोरा इसाकको लागि दुलही खोज्न आफ्नो स्थान र जातिहरू कहाँ जान परमेश्वरको निर्देशन थियो। उही समयमा उही कुरा इसाकले आफ्नो छोरा याकूबको लागि गरे। यो परमेश्वरको योजना वा व्यवस्था थियो कि प्रभु येशु ख्रीष्टतिर डोर्याउने वंशहरूमा एउटै मात्र ईश्वर छ भन्ने सिद्धान्तको विश्वास हुनु पर्थ्यो। तर उहाँको वंशवालीहरूमा चार अन्य जाति स्त्रीहरूको नामहरू समावेश भएको छ। दुईजना चाहिँ कनानी, तेस्रो मुआवी र चौथो चाहिँ हित्ती थियो। तपाईँ निश्चय नै यो प्रश्न सोध्नुहुन्छ, कसरी तिनीहरूको नाम ख्रीष्टको वंशवालीमा प्रवेश भयो? तामार पहिलो स्त्री हुन् जसको बारेमा यहाँ यो तीन पदमा उल्लेख भएको छ। तिनको कथा उत्पत्ति 38 हामी पढ्न सक्छौ। त्यो अध्याय चाहिँ बाइबलमा एक सबभन्दा नीच घटिया अध्याय हो। तामार ख्रीष्टको वंशवालीमा उल्लेख भइन् किनभने तिनी पापिनी थिइन्। राहाब अर्को स्त्री हुन् जसको बारेमा मती 1:5 उल्लेख छ। तिनको पनि त्यति सुन्दर जीवन कथा छैन। यदि यहोशु 2 हामी हेर्छौं भने तिनको बारेमा हामी थाहा पाउँछौ, तर सत्य र जीवित परमेश्वरको ज्ञानमा आएपछि तिनी महान व्यक्तित्व बनिन्। हिब्रू 11:31 भनिएको छ, विश्वासैबाट जासुसहरूलाई मैत्रिक सत्कार गरेकी हुनाले विश्वास नगर्नेहरूको साथमा राहाब वेश्या मरिनन्। तिनी ख्रीष्टको वंशवालीमा प्रवेश गर्ने साधारण कारण छ, त्यो हो तिनले विश्वास गरिन्। तिनीसँग विश्वास थियो, पापीको रूपमा आएर विश्वासको हात बढाइन् र विश्वासको विरङ्गनी बनिन्। रुत अर्को स्त्री हुन् जसको बारेमा 1:5 उल्लेख गरिएको छ। तिनी अति नै प्यारी व्यक्तित्व थिइन्। तपाईँ उसमा कुनै पनि दोष कलङ्क पाउनुहुन्न। तर रुतको समयमा व्यवस्था थियो जुनले तिनलाई बाहिर धकेली निकालेको थियो, किनभने व्यवस्थामा 23:3 लेखिएको छ कि मुआबी र अमोनीहरू परमप्रभुको सभामा प्रवेश गर्न नदिनु। अनि रुत मुआबी स्त्री थिइन्। यद्यपि व्यवस्थाले तिनलाई बाहिर राखे तापनि त्यहाँ बोज भन्ने एक महान अति नै उद्धारचितको नम्र व्यक्ति थिए, जो एक दिन आफ्नो खेतमा आउँदाखेरि तिनलाई देखे। यो पहिलो दृश्यमा तिनीहरूको प्रेम थियो। बोअजले रूथलाई पहिलो दृश्यमै प्रेम गर्न लागे र तिनले उनलाई आफ्नो पत्नीको रूपमा ग्रहण गरे, आफ्नो अनुग्रह तिनी कहाँ फैलाए र इसरायलको सभामा त्यस अन्य जाति प्यारी स्त्रीलाई अगाडि ल्याए। रूथ दुई अध्यायमा अनि त्यसको दस पदमा रूथ धन्यवादी हुँदा र धन्यवादी हृदय लिएर बोअजलाई यो प्रश्न सोध्दछिन्, म विदेशी हुँ, सो जानेर पनि हजुरले किन यति धेरै कृपा गर्नुभयो? म विदेशी हुँ भने म विदेशी हुँ भनेर जानेर पनि हजुरले किन यति कृपा गर्नुहुन्छ? तपाईँ र म पनि परमेश्वरलाई उहाँको हाम्रो प्रतिको कृपा र अनुग्रहको सम्बन्धमा यही प्रश्न सोध्न सक्छौं। धन्यवादीको प्रश्न, फेरि यो कुराको नोट गर्नुहोला, हामी पापीको रूपमा आउँछौं र विश्वासको हात अगाडि बढाउँछौं र उहाँ आफ्नो अद्भुत अनुग्रह र कृपाद्वारा हामीलाई उद्धार दिनुहुन्छ। अनि चौथो, स्त्री चाहिँ बेतसेबा हुन्, तर जसको नाउँद्वारा यहाँ उल्लेख गरिएको छैन, तर यसरी भनिएको छ, मती एकको छपदमा, दाउदले उरियाकी पत्नीबाट सुलेमानलाई जन्माए। तिनको नाम यहाँ उल्लेख गरिएको छैन, किनभने यो तिनको पाप थिएन, यो दाउदको पाप थियो र दाउदले नै आफ्नो पापको कटनी गर्नु परेको थियो र तिनले कटनी पनि गरे। तिनी चाहिँ ख्रिस्टको वंशवालीमा समावेश भए, संलग्न भइन्, किनभने परमेश्वर पाप गर्ने आफ्नो सन्तानलाई कहिले पनि फाल्नुहुन्न। एक भेडा आफ्नो बथानबाट भौतारी जान सक्छ र हराएको भेडा हुन सक्छ, तर हामीसँग गोठालो हुनुहुन्छ जो हराएको भेडालाई खोज्न जानुहुन्छ र बथानमा ल्याउनुहुन्छ। उहाँले दाउलाई फर्काइ ल्याउनुभयो। यसरी हामी यस वंशवालीमा उद्धारको पूरा कथा देख्दछौ। अहिले हामी यस वंशवालीमा केही अरू चाखलाग्दा कुराहरूको बारेमा पनि देख्छौ। यदि तपाईँ यो वंशवालीलाई पहिलो इतिहास तीन अध्यायमा भएको वंशवालीसँग तुलना गर्नुभए, तपाईँ मती एक अध्यायको आठ पदमा आहासिया, योएस र अमासियाको नाम छोडिएको पत्ता लगाउनुहुनेछ। यसले हामीलाई देखाउँछ कि वंशवालीहरू चाहिँ विशेष वंशको मात्र देखाउन उद्धृत गरिएको हुन् र हरेक व्यक्ति विशेषको नाम बाइबलको हरेक वंशवालीमा राखिराख्नु पर्ने केही र कुनै आवश्यकै छैन। म सोच्दछु हामीले यो कुरा जल प्रलय हुनभन्दा पहिले उत्पत्तिको पुस्तकमा दिइएको वंशवालीमा देखेका थियौं। पूर्ण वंशवालीहरूको त्यति आवश्यक छैन, तर तिनीहरू हामीलाई केही विशेष वंशहरूको पत्ता लगाउनलाई चाहिँ हामीलाई दिइएका हुन्। पद दस र एघारमा भनिएको छ, इजिकियाले मनुष्यलाई जन्माए र मनुष्यले आमोसलाई जन्माए र आमोसलाई जन्माए र आमोसले योसियालाई जन्माए। योसियाले बेबिलोनमा लगिने बेलामा एकोनिया र तिनका भाइहरूलाई जन्माए। हजुर, पद एघारमा हामी यो कुरा थाहा पाउँछौ कि मतीले यहो आकिमलाई छोड्छन् तर यहो आकिमलाई सामेल गर्छन्। जस्तै यहाँ याकुनिया भनिएको छ, तिनलाई यहो यकिनतिर हाम्रो विशेष ध्यान दिन आवश्यक छ, किनभने परमेश्वरले भन्नुभयो तिनको कुनै पनि सन्तान सिंहासनमा बस्ने छैनन्। यर्मिया 22 अध्याय 24 पद र 32 पदमा यो कुरा लेखिएको छ, म जीवित परमप्रभु परमेश्वर भन्दछु, यहो याकिमको छोरा यहुदाको राजा कोनिया, उसको खास नाम यहो याकिन वा यहो कोनिया हो, तर परमेश्वरले उसको नामको अगाडिको शब्द याहोलाई हटाउनुभयो किनभने यो यहोवाको उपसर्ग नाम थियो। अनि यो मानिस दुष्ट राजा थिए। भनिएको छ, म जीवित परमप्रभु भन्दछु, याहो आकिमको छोरा यहुदाको राजा कोनिया मेरो दाहिने हातको छाप औठी भए तापनि म तलाई निकालेर फ्याँकिदिनेछु, परमप्रभु भन्नुहुन्छ। यस मानिसको नाउँ निवेश मानिस भनिले, त्यो मानिस जो आफ्नो जीवनमा सफल हुने छैन, किनभने त्यसका कुनै सन्तानले दाउदको सिंहासन र यहुदामा राज्य गर्न पाउने छैन। यो मानिस यकुनियाको पापले गर्दा तिनको वंशहरू कोही पनि दाउदको सिंहासनमा बस्न सकेनन्। देख्नुभयो, युसुफ यस वंशमा थिए, तर युसुफ येशुको आफ्नै स्वाभाविक शारीरिक पिता थिएनन्। यो शास्त्रमा एक अति नै उल्लेखनीय महत्वपूर्ण तथ्य हो, र मती यो कुरा तपाई र मलाई स्पष्ट गर्न कोशिश गरिरहेका छन्। युसुफले येशुलाई त्यो उपाधि वा नाम दिए जुन दाउदको सिंहासनको निम्ति वैदिक वा उपाधि वा नाम थियो। अर्को शब्दमा, युसुफ शरीर अनुसार होइन तर नियम अनुसार येशुका बाबु थिए, किनभने युसुफ मरियमका पति थिए जसले येशुलाई जन्माएको थियो। येशु ख्रिष्ट युसुफका सन्तान होइनन्, न उहाँ यहोकोनियाकै सन्तान हुन्, तर दुवै युसुफ र मरियम दाउदका वंशबाटको हुनुपर्दथ्यो। अनि तिनीहरू थिए पनि, अर्थात दाउदका दुई भिन्न भिन्नै छोराहरूबाट दुई बेग्ला बेग्लै वंशहरूद्वारा तिनीहरू आएका थिए। हामी लुकाको पुस्तकमा प्रवेश गर्दा थाहा पाउनेछौ कि मरियमको वंशमा वा लाइन दाउदबाट उसको छोरा नातनद्वारा आउँदछ। युसुफको लाइन वा वंश चाहिँ सुलेमानद्वारा राजकीय लाइनद्वारा आउँदछ। त्यसकारण मरियम र युसुफ बेथलेममा नाम दर्ता गर्न जानु परेको थियो, किनभने तिनीहरू दुवै दाउदको लाइनबाट वंशबाट आएकाहरू थिए। हेर्नुहोस् त, यो वंशवाली हेर्न कति चाखलाग्दो र सुन्दर कुरा छ। अहिले यो वंशवाली यो पद सोह्रसँग अन्त हुँदछ। यहाँ भनिएको छ सोह्र पदमा, जुन मरियमबाट ख्रिष्ट भन्ने येशु जन्मनुभयो, तिनका पति युसुफलाई, युसुफले याकुबलाई जन्माए। यहाँ ख्रिष्ट येशुको जन्म कथा मरियमद्वारा भएको कुरा मती एकदमै स्पष्ट गर्दछन्। अर्को दिन हामी देख्छौ ख्रिष्टको कन्याकुमारीबाटको जन्म। उहाँको जन्म अलौकिक थियो अनि अलौकिक पनि हुनु पर्थ्यो। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 9847035679 8470 3569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।